नेपाल दर्पणमा साथी दिपा तिमेल सिन्हासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कम्युनिकेशन कर्नरको 20 वार्षिक उत्सवको अवसरमा उज्यालो रेडियो उत्सवको आयोजना, सूचनाको भरपर्दो स्रोत रेडियो नै भएको अभियन्ताहरूको भनाई।
नेपालमा यस्ता गाउँहरू छन्, यस्ता ठाउँहरू छन् जहाँ रेडियो नै अभिन्न अङ्ग पनि।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय समिति विघटन, महासमिति बैठक भदौमा हुने।
पोखराको फिवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सर्वोच्चको आदेश, सरकारले फिवाताल क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने।
भारत र पाकिस्तानले पहिलो पल्ट संयुक्त सैन्य अभ्यास गर्ने, सैन्य अभ्यास 4 महिनापछि हुने।
र क्रिकेटर अनिल शाह सिंगापुरको घरेलु प्रतियोगिता खेल्न त्यसतर्फ जाँदै, जुडो खेलाड़ी खत्री ग्रीष्मकालीन ओलम्पिकको तयारीका लागि जापानमा।
Himalayan Bank Limited, विश्वासको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरको 20 वार्षिक उत्सवका अवसरमा आज उज्यालोले रेडियो उत्सव कार्यक्रम गरेको छ। ललितपुरको जावलाखेलमा भएको कार्यक्रममा रेडियोसँग सम्बन्धित अग्रज व्यक्तित्व, कलाकार, राजनीतिक दलका नेता, साहित्यकार, खेलाड़ी लगायतको सहभागिता थियो। 2055 साल वैशाख 16 गते स्थापना भएको कम्युनिकेशन कर्नरले उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन सञ्चालन गर्दै आएको छ। आज भएको रेडियो उत्सवमा इतिहासकार तथा मीडिया अनुसन्धानकर्ता प्रत्युष उन्तले लोकतन्त्र बलियो बनाउन दलहरूले बोलीमा सत्यता ल्याउनु पर्ने र पार्टीभित्रको लोकतन्त्र बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीभित्रका गतिविधिका बारेमा प्रश्न सोद्धा सम्बन्धित दलका नेताले आपत्ति नजनाउने अवस्था आए मात्रै त्यो वास्तविक लोकतन्त्र हुने उन्तले बताउनुभयो। कुनै पनि पार्टीले विज्ञ समूह बनाएर दीर्घकालीन योजना नै नबनाएको भन्दै उन्तले दलहरूका कुरामा विश्वास गर्न गाह्रो भएको बताउनुभयो।
नबनाइकन करिकुलम 2-3 चरणमा सब कन्ट्र्याक्ट गरेर बनाइएको छ। करिकुलमहरू अघि पढाउने अवस्थाबाट यी विश्वविद्यालयले बुझिसकेका छन्। यस्ता कमजोर संस्थाहरू तयार गरेर हामीले लोकतन्त्रमा बोलीलाई बोल्यो बनाउँदैन, किनभने विश्वविद्यालयको प्रथम कर्तव्य भनेको हाम्रो नेपाली नयाँ पुस्तकका विद्यार्थीहरू भाइ, हाम्रा भाइ बहिनीहरूलाई चाहिँ क्रिटिकल्ली कसरी सोच्न सक्ने, प्रश्न कसरी गर्न सक्ने क्षमता मा सो ट्रेनिङदेखि लिएर युनिभर्सिटीभित्रको वातावरणमा राम्रो प्रशिक्षण दिने हो। यस्तो काम हुन नसक्दाखेरि लोकतन्त्रको कुनै पनि क्षेत्रमा, त्यो पत्रकारिता किन नहोस्, त्यो राजनीतिक कर्मी किन नहोस्, त्यो गैर सरकारी क्षेत्र किन नहोस्, बोल्ने हुने अवस्था हामीले चाहिँ देखा छ।
रेडियोको विगत र वर्तमान, अहिले अलमल, पहिले अलमल, अहिले अन्यल शीर्षकको छलफलमा सहभागी रेडियो अभियन्ता रघु मैनालीले अहिलेको नीतिगत अन्यलले देशभरिका रेडियोको भविष्य अन्यलमा परेको र यो क्षेत्र नै अस्त व्यस्त भएको बताउनुभयो। नेपालमा यति धेरै रेडियो भए पनि यसलाई कसरी सञ्चालन गर्ने र कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरकारले कुनै अनुसन्धान नै नगरेका कारण रेडियोको अवस्था अस्त व्यस्त भएको उहाँले दावी गर्नुभयो। देशका 761 वटा स्थानीय तहलाई रेडियो चलाउन अनुमति दिँदा झन अस्त व्यस्त हुने उहाँको भनाइ छ।
साना राजाहरू देशभरि बढ्न लागिराखेको अवस्था छ, जसले चाहिँ हामीलाई धेरै अन्यल पारिराखेका छ। राजनीतिक शब्दलाई हामीले फरक ढंगले पनि यसलाई ओभर जेनरलाइज गरिराखेका छौँ। ओभर जेनरलाइजेसन जहिले पनि खतरनाक छ। जहाँ हामी विभेदको कुरा गर्छौँ, असमानताको कुरा गर्छौँ, अन्यायको कुरा गर्छौँ, अधिकारको कुरा गर्छौँ, राजनीति त्यहाँ सबैभन्दा अगाडि आउँछ। त्यसैले रेडियो कर्मीहरू टेक्नोक्रेटिक कन्सियसनेस भएका प्राणी होइनन्। यो कालीगढी चेतना मात्रै होइन, यो राजनीतिक चेतना हो, सामाजिक चेतना हो, सांस्कृतिक चेतना हो, आर्थिक चेतना हो, सबै चेतनाहरू यो मिसिन्छन्। तर हामीले सावधानी लिनुपर्ने चाहिँ दलगत हस्तक्षेपको सम्बन्धमा।
त्यसै गरी अन्तर्क्रियामा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष चन्द्र न्यौपानेले रेडियोको यो अस्त व्यस्त अवस्थालाई छिट्टै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।
आज लाइसेन्सलाई चाहिँ लिने त्यसलाई तुरन्तै बेच्ने यी खालका कारणले गर्दा चाहिँ आज रेडियोको जुन इज्जत प्रतिष्ठा मर्म जुन भावना हो जुन उचाइ हो जुन गरिमा हो त्यसलाई चाहिँ गिराउने काम गरेका छ। त्यसले गर्दाखेरि यसमा हामीले उठाउने कुराहरू भनेको हामी एउटा मिडिया कर्मी एउटा चाहिँ त्यसको चाहिँ अगुवा छाता संगठन भएको कुराले यी कुरालाई विरोध गर्ने हो हामीले चाहिँ यो कुरा गर्नु हुँदैन भन्ने हो।
यस्तै सुपरिचित आवाज किन रेडियो छोडेर अन्तै गए शीर्षकमा भएको अन्तर्क्रियामा सहभागी वरिष्ठ रेडियोकर्मी यादव खरेलले आफ्ना पुराना अनुभव सुनाउँदै नेपालमा रेडियोले नै सूचना क्रान्ति ल्याएको दावी गर्नुभयो। यस्तै पूर्व रेडियोकर्मी तथा सांसद कोमल ओलीले इन्टरनेट तथा टीभीका कारण रेडियो सुन्नेहरू नघटेको दावी गर्दै संचार माध्यममा रेडियो नै अहिलेको सूचनाको मुख्य स्रोत भएको बताउनुभयो।
टेलिभिजनमा जाँदाखेरि मान्छेको लुकिङमा अनुहारमा हरेक कुरा पोस्चरहरूले चाहिँ मान्छेलाई आफूतिर अट्र्याक्सन गर्छ। तर हामीले चाहिँ सही कुरा सन्देश होस् सूचना होस् हरेक कुरा चाहिँ आवाजले नै मान्छेलाई चाहिँ प्रभाव पार्दछ। त्यसैले मलाई लाग्छ विश्वको कम्युनिकेसनमा चाहिँ रेडियो सुन्ने माध्यम नै बढी महत्वपूर्ण भए पनि हो।
यस्तै पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कम्युनिकेशन कर्नरले 20 वर्ष अघिदेखि सूचना प्रवाहको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आफ्ना लागि रेडियो नै सबैभन्दा नजिकको संचार माध्यम भएको बताउनुभयो। अहिले पनि गाउँ गाउँमा सूचनाको स्रोत रेडियो भएकाले रेडियोलाई प्रविधि मैत्री बनाउँदै अघि बढ्नुपर्ने मिश्रले बताउनुभयो।
जहाँ रेडियो नै र रेडियो सुन्नाको एउटा कारण के हो भने त्यसमा म्युजिक पनि आउँछ र यो म्युजिक चाहिँ अभिन्न अङ्ग पनि त्यसै कारणले गर्दाखेरि यो सान्दर्भिकता स्थानीय भाषामा प्रसारण हुने रेडियोहरूको सान्दर्भिकता अथवा नेपाली भाषामै प्रसारण हुने रेडियोहरूको सान्दर्भिकता र यसरी जुन किसिमका सूचनाहरू द्रुत गतिमा फैलाउनु पर्ने आवश्यकता हुन्छ त्यसरी द्रुत गतिमा समाचार फैलाउनु पर्ने आवश्यकताको लागि पनि रेडियो एकदमै सुहाउँदो र उपयुक्त माध्यम हो। त्यसै हुनाले संघीयतासँग रेडियोको महत्व बढेको छ नै भन्छु।
उज्यालो रेडियो उत्सवमा सहभागी रेडियो अभियन्ताले नेपालमा रेडियो धेरै भएको र विभिन्न दल तथा संस्थाको स्वार्थका लागि प्रयोग भएकोमा चिन्ता व्यक्त गरेका थिए। तर उज्यालोका कार्यकारी अध्यक्ष गोपाल गुरागाईले भने रेडियोले आम नागरिकको मन जित्ने सामग्री उत्पादन गरेमा विज्ञापनको चिन्ता नहुने र कसैको दबाव थिग्न नपर्ने बताउनुभयो।
कन्टेन्ट पनि सफा छ व्यापार पनि राम्रो छ जस्तै हेरौँ चाहिँ अलिकति फोहोर धमिलिएको टाइपको पैसा ल्याएछन् मुहान नै अलिकति पहिले धमिलिएको ठाउँबाट आएछ त्यस्ता ठाउँहरूमा समस्या आउन सक्छ र धेरै जसो रेडियोहरू चाहिँ 80% रेडियोहरू चाहिँ धमिलिएको ठाउँबाट आएकाले गर्दाखेरि ओभरअल रेडियो चाहिँ बिग्रिया हो कि भनेर जस्तो चाहिँ लाग्छ।
यस्तै पहुँच र संख्या वृद्धिको तुलनामा किन बढेन नेपालमा रेडियोको बजार र व्यापार शीर्षकको बहसमा नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजालले रेडियोले राम्रा सामग्री बजाएमा विज्ञापनको कमी नहुने बताउनुभयो।
जब जब एफएमको उदय हुँदै आयो त्यसका 4-5 वर्षमै चाहिँ एफएमहरूले के गरे भन्दाखेरिमा हाम्रा आदरणीय क्लाइन्टहरूलाई सिधै तपाईँले मार्केटिङ गरिदिनु जसले गर्दा हामीले तपाईँलाई कुनै एमाउन्ट एक्सवाइजेड एमाउन्ट दिन्छु एबिसी एफएमलाई भनेदेखि अब एक्सवाइजेड एफएमले चाहिँ त्यो व्यापार चाहिँ खोजेको लग्थ्यो क्या त्यसले गर्दा उसले खोज्ने क्रममा तपाईँले पनि रेट घटाएर जानुभयो जसको कारणले हामी पीडित भएका छौँ। मेरो व्यापार आजभन्दा 15 वर्ष अगाडि एफएममा 5 करोड रुपियाँको हुन्थ्यो भने अहिले 50 लाखको पनि छैन।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको संचालक संस्था कम्युनिकेशन कर्नरले आफ्नो 20 वार्षिकोत्सवको अवसरमा उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कृत पनि गरेको छ। पत्रकारतर्फ अर्जुन पोखरेल र दीपा तिमल सिन्हा र कर्मचारीतर्फ रत्नमान साक्य र भावना खत्री पुरस्कृत हुनुभएको छ। यसै गरी उत्कृष्ट जिल्ला संवाददाताहरूमा प्रदेश नम्बर 1 सुनसरीका सुमन पुरी, प्रदेश 2 धनुषाका शैलेन्द्र महतो, प्रदेश 3 चितवनका राधेश्याम खतिवडा, प्रदेश 4 गोर्खाका किरण लोहनी, प्रदेश 5 बर्दियाका भावुक योगी, कर्णाली प्रदेशबाट जुम्लाका नेत्र साई र प्रदेश 7 कञ्चनपुरका दुर्गा उपाध्याय पुरस्कृत हुनुभएको छ। 20 वार्षिकोत्सवको समापन समारोहमा पुरस्कृत पत्रकार तथा कर्मचारीलाई कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाई, रेडियो अभियन्ता रघु मैनाली तथा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष चन्द्र नेउपानेले सम्मानसहित प्रमाणपत्र वितरण गर्नुभयो।
मेरो पनि भन्नु छ। आजको भन्नुछमा हामीले उज्यालोले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उज्यालो रेडियो उत्सवका सहभागीले उज्यालोलाई दिएका सुझाव लिएका छौं।
मेरो नाम मनोज ठाकुर, म नेपाल कृषि अनुसन्धान परिषदमा वरिष्ठ वैज्ञानिक। वास्तवमा उज्यालोले विभिन्न बाधा अवरोह र चाहिँ भनौँ न त्यतिखेर आजभन्दा 20 वर्ष अगाडि मिडियाहरू चाहिँ एउटा सीमित मात्रामा भएको अवस्थामा धेरै च्यालेन्जेसहरू थिए। त्यस्तो अवस्थामा एउटा चाहिँ भनौँ न टिमले शुरूआत गरेर जुन चाहिँ अहिले यो मुकाममा आइपुग्नु भएको छ त्यो चाहिँ धेरै ठूलो चाहिँ हाम्रो लागि खास गरिकन विकासमा काम गर्ने निकायका साथीहरूलाई चाहिँ एउटा चाहिँ ठूलो अवसर हो।
मेरो नाम सुदर्शन घिमिरे, ललितपुरमै बस्छु। मेरो विचारमा त अब उज्यालोले जनताको मतलब सबभन्दा तल्लो तहका श्रोताहरू जनताहरूको लागि काम लाग्ने उपयोगी हुने खालको सामग्रीमा अलिक बढी जोड़ दिनुपर्छ होला, मेरो त्यति नै सुझाव छ।
मेरो नाम शेखर खरेल, म लेख्ने स्तम्भकार हुँ। म सबभन्दा शुभकामना छ उज्यालोलाई। मैले सुनेको रेडियो हो, मलाई लाग्छ यो रेडियो अरूभन्दा पृथक छ। उन्नयनको जुन कुराहरू हामी हेर्छौँ सबै ठाउँमा, त उन्नयन गर्ने चेतना बढाउने खालमा यसको छ। मलाई लाग्छ अब अलिकति यसको यो 20 वर्ष पनि पुग्यो, यसको दायरा फराकिलो गर्दै अलिक गहन गम्भीर विषय हुन पनि यसले आफ्नो कार्यक्रमहरू पस्के पनि राम्रो होला जस्तो लाग्छ।
दिनेश त्रिपाठी, उज्यालोको योगदान सराहनीय छ, खास गरी नेपालको संचार जगतमा यसले महत्वपूर्ण भूमिका खेलेको छ र यसलाई संस्थागत गराउने काम गरेको छ, जनतालाई सुसूचित गर्ने काम गरेको छ।
म सुरेश चन्द्र लुन्टेल होइन, उज्यालो मैले चाहिँ भ्याएसम्म चाहिँ बिहान त्यो 7:20 आजको पाहुना 7:20-25 आउँछ नि, त्यो चाहिँ भ्याएसम्म सुन्छु भनिहाल्ने त मैले त केही भेदा छैन।
म दृष्टिबिन संचारकर्मी वासुदेव अधिकारी, ब्राइट स्टार सोसाइटीको अध्यक्ष। उज्यालोको विभिन्न कार्यक्रमहरू धेरै राम्रो, उपयोगी र प्रभावकारी छ, जसले अपाङ्ग सपाङ्ग समग्रलाई राम्रोसँग समेटेको छ। तसर्थ आज कम्युनिकेशन कर्नरले जुन 20 वसन्त पार गरेर अगाडि बढ़िरहेको छ, हामी धेरै धेरै शुभकामना अर्पण गर्दछौं। उज्यालोले अझै आगामी पलहरूमा पनि यस्ता सशक्त ढंगका सशक्तिकरणका कार्यक्रमहरू ल्याओस्।
यशोदा अधिकारीमा चाहिँ उज्यालोले चाहिँ एउटा नेटवर्कको रूपमा जसरी समाचार कार्यक्रमहरू दिँदै आयो, समाचार दिँदै आयो, खास गरी यो पछिल्लो समयमा चाहिँ राम्रो भएको छ। तर बजारमा अहिले नयाँ नयाँ न्यूज रेडियोहरू आइरहेको हुनाले त्यसको प्रतिस्पर्धामा राम्रो त राम्रै छ, तर अलिकति यो सुन्नमा चाहिँ अब हुन त नेटवर्कमा सुनिन्छ होइन। म चाहिँ काठमाडौँमा चाहिँ म आफै पनि अलि त्यति धेरै सुनिरहेको छैन।
मेरो पनि भन्नु छ,
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5-12 वर्षका 3,13,000 बालबालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बालबालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौं।
अपाङ्गता भएका बालबालिकालाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि CBM नेपाल।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80cc, 100cc, 110cc, 125cc र 150cc सम्मका मोटरसाइकलहरूका साथै 110cc को स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
सप्तरी एक राजविराट,
कञ्चनपुर महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् CUG सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि CUG सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा CUG सेवा लागू गरिसकेको छ। CUG आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा SMS गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कम्युनिकेशन कर्नरको 20 वार्षिक उत्सवको अवसरमा उज्यालो रेडियो उत्सवको आयोजना, सूचनाको भरपर्दो स्रोत रेडियो नै भएको अभियन्ताहरूको भनाई, उज्यालोका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समिति र संसदीय समिति विघटन गर्नुभएको छ। सभापति देउवाले आज बेलुकी बसेको केन्द्रीय कार्य समिति बैठकमा विधान विपरीत बनेको ती समिति विघटन भएको जानकारी गराउनु भएको हो। त्यससँगै सभापति देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ। यसैबीच कांग्रेसको महासमिति बैठक भदौमा हुने भएको छ। महामन्त्री डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समिति बैठकमा जेठमा जिल्ला सभापतिहरूको भेला र भदौमा महासमिति बैठक गर्ने प्रस्ताव राख्नु भएको हो। चुनावी हारको जिम्मा कसले लिने भन्ने विषयमा विवाद भएपछि हिजो नै सक्ने भनिएको नेपाली कांग्रेसको बैठक आज अबेर गरी बसेको थियो। चुनावमा भएको हारको जिम्मा केन्द्रीय समितिले लिने सहमति देउवा र पौडेल पक्षबीच भएपछि बैठक बसेको हो। यसैबीच चैत 9 गतेदेखि चलेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराउन कांग्रेसले पार्टी कार्यालय सानेपामा केही बेरमा पत्रकार सम्मेलन गर्नेछ।
भर्खरैको समाचारमा नेपाली कांग्रेसको पत्रकार सम्मेलन अहिले सानेपामा चलिरहेको छ, हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं। अब अर्को खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध सुधार भएको बताउनु भएको छ। प्रदेश नम्बर 5 को संसद बैठकलाई बुटोलमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले बिग्रिएको सम्बन्ध सुधार गर्दै सामान्य अवस्थामा ल्याउन सफल भएको दावी गर्नुभयो। प्रधानमन्त्री ओलीले राजनैतिक अधिकार प्राप्तिको आन्दोलन सकिएकाले देश आर्थिक समृद्धितर्फ अग्रसर हुने आश्वासन दिनुभयो। संघीयताले अधिकारमा नागरिकको पहुँच र अपनत्व बढ़ाएको प्रधानमन्त्री ओलीको भनाई छ। मौलिक हक र अधिकार संरक्षण तथा प्रवर्धनका लागि नेपालको संविधान संसारकै सर्वोत्कृष्ट रहेको दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री पदेन अध्यक्ष रहने व्यवस्था हटाइने बताउनु भएको छ। लुम्बिनी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले चाँडै नै ऐन संशोधन गरी विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने व्यवस्था गर्न लागि जानकारी दिनुभएको हो।
संघीय संसदको बजेट अधिवेशन आउने वैशाख 23 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख 23 गते आइतबार दिउँसो 4 बजे बस्ने गरी संघीय संसदको बैठक आज आह्वान गर्नुभएको छ। नेपालको संविधानको धारा 93 को उपधारा 1 बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्री परिषदले वैशाख 23 गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई यसअघि नै आग्रह गरेको थियो।
सर्वोच्च अदालतले पोखराको फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन आदेश दिएको छ। न्यायाधीशहरू ओम प्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले फेवाताल अतिक्रमण गरी बनाइएका संरचना हटाउन आदेश दिएको हो। सर्वोच्चले आज दिएको आदेशमा 2069 सालमा विश्वप्रकाश लामिछानेको समय जगत्तमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवातालको संरक्षण गर्न आदेश दिएको हो। अधिवक्ता खगेन्द्र सुवेदीले 2068 सालमा फेवातालमा अतिक्रमण भएको भन्दै रोक्न माग गरी रिट दायर गर्नुभएको थियो। यो मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले फेवाताल क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न सरकारलाई आदेश दिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका हिस्तान औलका 10 वर्षीय बालिका बलात्कृत भएकी छिन्। मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक 68 वर्षका धनबहादुर पुनले त्यसै विद्यालयकी बालिकालाई बलात्कार गरेका प्रहरीले आरोप लगाएको छ। पूर्व शिक्षक पुनले गएको मंगिरदेखि ती बालिकालाई लगातार बलात्कार गरेको भन्दै पक्राउ पनि गरेको छ। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुनको सक्रियतामा आरोपित पुनलाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको प्रहरीको भनाइ छ।
10 बुधे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ। 2 दिने सम्मेलनले लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्ध धर्म विश्व शान्तिको मुहानको रूपमा स्वीकार गर्ने निर्णय गरेको छ। सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्गम थलो भएको बताउनुभयो। उहाँले लुम्बिनी गुरू योजना समयमा नै पूरा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। लुम्बिनीमा भोलि बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम हुँदैछ। कार्यक्रमको औपचारिक उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि लुम्बिनी जाने कार्यक्रम छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणघाट र नवलपरासीको गैंडाकोट जोड्ने अहिलेको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ। 2038 सालमा बनेको अहिलेको पुलको विकल्पका रूपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो। सड़क विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्राविधिक हरूलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालिम दिन शुरू गरेका छन्। अहिले भइरहेको पुलसँगै जोडेर उत्तर वा दक्षिणतर्फ नयाँ आकर्षक पुल बनाइनेछ। आउँदो आर्थिक वर्षभित्र पुलको डिजाइन सक्ने गरी अर्को वर्ष टेण्डर गर्ने तयारी छ। 5 वर्षभित्र नयाँ पुल निर्माण सकिने गरी काम अघि बढाइने थापाले बताउनुभयो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङ मार्ग बनाएर अन्तर्देशीय सड़क सञ्जाललाई सबल बनाउने बताउनु भएको छ। दक्षिण एसियाली राष्ट्रका साना तथा मझौला व्यवसायी मंचको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल भारत र बंगलादेशसँग छलफल गरेर सुरुङ मार्गको काम अगाडि बढ़ाउन लागि जानकारी दिनुभयो। मन्त्री यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङ मार्ग बनाउने भने पनि सम्मेलनका सहभागीहरूले भने मन्त्री यादवको कुरा पत्याउन सकेनन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who knows you're one of a kind?
We do.
Unique, special, a standout. That's what you are. We get it, and that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385454।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दक्षिण कोरिया गएर फर्किएका 3,000 नेपालीले फेरि जान पाउने भएका छन्। कोरियाले राम्रो काम गरेर फर्किएका 3,000 नेपाली कामदारको नाम पठाएपछि फेरि परीक्षा लिएर पठाउन लागेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो। कोरिया गएर फर्किएकाहरूले ईपीएस कोरियाको नेपाली शाखा ग्वारकोमा पुगेर भाषा परीक्षा दिनुपर्ने हुन्छ। एक सत्रमा 28 जना गरी दिनको 4 पटक परीक्षा लिइरहेको जानकारी पनि खनालले दिनुभएको छ।
खोटाङका 3 किसान समूहलाई मकै गोड्ने, काट्ने र छोडाउने मेसिन वितरण गरिएको छ। उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले सूर्यमुखी मकै बिउ उत्पादन कृषक समूह सोलमा, मकै बिउ बिजन उत्पादन कृषक समूह लफ्याङ र सहकारी कृषक समूह नुनथलालाई छुट्टा छुट्टै 1 सेट मकै गोडमेल गर्ने मेसिन, 1 सेट मकैको बोट काट्ने मेसिन र 1 सेट मकै खोलेर छोडाउने उपकरण वितरण गरिएको हो।
भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका सिन्धुपाल्चोकका माझी परिवारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साँचो हस्तान्तरण गर्नुभएको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका माझी तथा दनुवार समुदायका समुदायलाई राष्ट्रपति भण्डारीले साँचो हस्तान्तरण गर्नुभएको हो। भूकम्पपछिको 3 वर्षसम्म अस्थायी टहरामा बस्दै आएका 177 परिवारले नयाँ घरको साँचो पाएका हुन्।
दाङको अमिलियामा खानेपानीको अभाव भएको छ। बिहान र बेलुकी निश्चित समयमा इलाका प्रहरी कार्यालय अमिलियाले खानेपानी उपलब्ध गराउँदै आएको कल्पना चौधरीले बताउनुभयो। गाउँमा खानेपानीको अभाव भएपछि इलाका प्रहरी कार्यालय अमिलियाले 50 घर परिवारलाई बिहान सात बजेदेखि आठ बजेसम्म र बेलुकी पाँच बजेदेखि सात बजेसम्म पानी भर्न दिने गरेको प्रहरी इन्स्पेक्टर भरत सिंह राठौरले बताउनुभयो।
काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। भोलि पनि मौसम बदली भई बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कणेलले जानकारी दिनुभयो। उहाँका अनुसार अझै एक दुई दिन देशभरको मौसम यस्तै रहनेछ। भारत उत्तर प्रदेशमा बनेको न्यूनचापीय क्षेत्रको विकासका कारण बंगालको खाड़ीबाट हावा नेपाल प्रवेश गरेकाले मौसम बदली भएको उहाँले जानकारी दिनुभएको छ।
अब विदेशको खबर। भारत र पाकिस्तानले पहिलो पल्ट संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। तनावपूर्ण सम्बन्ध रहेका यी दुई देशले चार महिनापछि सेप्टेम्बरमा रूसमा हुने अन्तर्देशीय प्रतिआतंकवाद तालिममा सँगसँगै सैन्य अभ्यास गर्न लागेका हुन्। सांघाई कोअपरेशन अर्गनाइजेशन एससीओले आयोजना गर्ने संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य देश सहभागी हुनेछन्। भारतीय रक्षा मन्त्री निर्मला सीतारमणले संयुक्त सैन्य अभ्यास हुने पुष्टि गर्नुभएको छ। भारत र पाकिस्तानका सैनिकहरूले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा सँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास भने यी दुई देश स्वतन्त्र भएपछि पहिलोपल्ट हुन लागेको बीबीसीले जनाएको छ।
नेपाल दर्पणमा अब खेल खबर। नेपाली राष्ट्र क्रिकेट टीमका ओपनर ब्याट्सम्यान अनिल कुमार शाह सिंगापुर जाने घरेलु क्रिकेट सिंगापुरमा हुने घरेलु क्रिकेट प्रतियोगिता खेल्न आज राति त्यसतर्फ प्रस्थान गर्दैछन्। दोस्रो संस्करणको एलिट प्लेयर सिरिज 2020 क्रिकेट प्रतियोगिता खेल्न अनिल सिंगापुर जान लागेका हुन्। क्रिकेट प्लेयर एसोसिएशन अफ नेपालले प्रेस विज्ञप्ति निकालेर अनिल सिंगापुरको चर्चित प्रतियोगिता एलिट प्लेयर सिरिज खेल्न जान लागेका जनाएको हो। दोस्रो संस्करणको एलिट प्लेयर सिरिज 2020 क्रिकेट प्रतियोगिता भोलिदेखि सिंगापुरमा हुँदैछ।
12 साकी 16 विजेता फुफु लामु खत्री सन् 2020 जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकको तयारीका लागि जापान प्रस्थान गरेकी छिन्। अल जापान जुडो फेडरेशनको समन्वयमा नेपाली जुडो खेलाड़ी खत्रीले टोकियो ओलम्पिकसम्म अध्ययनका साथै जुडो प्रशिक्षण गर्नेछिन्। फुपूलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्य लगायतले आज विदाई गरेका छन्।
काठमाडौँमा भइरहेको प्रदेश स्तरीय 16 वर्ष मुनिको क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर 5 प्रदेश नम्बर 2 हराएको छ। त्रिवी मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश 5 निर्धारित 30 ओभरमा सबै विकेट गुमाउँदै 153 रनको योगफल बनाएको थियो। 154 रनको लक्ष्य पछ्याएको प्रदेश 2 निर्धारित ओभरमा 9 विकेट गुमाएर 150 रन मात्र जोड्न सक्यो। यस्तै अर्को खेलमा प्रदेश नम्बर 1 प्रदेश नम्बर 6 4 विकेटले पराजित गरेको छ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई 11 रनले हराएको छ। केही बेर अघि सकिएको खेलमा सनराइजर्सले दिएको 152 रनको लक्ष्य पछ्याएको राजस्थानले 20 ओभरमा 6 विकेट गुमाएर 140 रन मात्रै बनाउन सक्यो। राजस्थानका अजिंक्य रहाणेले नट आउट 65 र सन्जु सामसनले 40 रन बनाए पनि टीमलाई जिताउन सकेनन्। यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको सनराइजर्सले केन विलियम्सको 63 र एलेक्स हल्सको 45 रनको मद्दतमा 20 ओभरमा 7 विकेट गुमाएर 151 रन बनाएको थियो। जितसँगै सनराइजर्स हैदराबाद 12 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। यस्तै आजको दोस्रो खेलमा अहिले कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले टस हारेर पहिला ब्याटिङको अवसर पाएको छ। ताजा स्थितिमा बेंगलोरले 3 ओभरको खेल सकिँदा बिना क्षति 23 रन बनाएको छ। बेंगलोरका क्वेन्टिन डिकक 16 र ब्रेन्डम म्याकुलम 6 रन बनाएर खेलिरहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कम्युनिकेशन कर्नरको 20 वार्षिक उत्सवको अवसरमा उज्यालो रेडियो उत्सवको आयोजना। सूचनाको भरपर्दो स्रोत रेडियो नै भएको अभियन्ताहरूको भनाई।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय समिति विघटन, महासमिति बैठक भदौमा हुने।
पोखराको फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सर्वोच्चको आदेश। सरकारले फेवाताल क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने।
भारत र पाकिस्तानले पहिलोपल्ट संयुक्त सैन्य अभ्यास गर्ने, सैन्य अभ्यास 4 महिनापछि हुने।
र क्रिकेटर अनिल शाह सिंगापुरको घरेलु प्रतियोगिता खेल्न त्यसतर्फ जाँदै जुडो खेलाड़ी खत्री ग्रीष्मकालीन ओलम्पिकको तयारीका लागि जापानमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी दिपा तिमल सिन्हा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।